नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईँलाई स्वागत छ। तपाईँको साथमा छु मनोज केसी र मेरो साथमा प्राविधिक सहकर्मी सरोज थापा। कार्यक्रम सड़क र सवारी तपाईँले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम हो। यहाँ हामीले सधैँ सुरक्षित यात्राका लागि हामीले आफैले अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। त्यस्तै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र यसको समाधानका लागि गर्न सकिने प्रयासका पनि कुरा गर्छौं। साथै विभिन्न गाड़ी गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेलामा प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि चर्चा गर्छौं।
ट्राफिक नियम यात्रु चालकलाई सडक यात्रा चिनभरको भए नि सचेत बनाउ जुनी भरिलाई।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटका साथै सड़क र सवारी सम्बन्धी केही गतिविधिहरू छन्। त्यस्तै आजको कार्यक्रममा निरन्तर बढ़िरहेको पेट्रोलियम पदार्थको मूल्य, सरकारले जारी गरेको युरो 6 मापदण्ड, अझै उचित बजार नपाएका सेकेण्ड ह्याण्ड गाड़ी तथा मोटरसाइकल लगायत विषयमा नेपाल अटो रिकन्डिशन व्यवसाय संघका अध्यक्ष रमेश कोइरालासँग गरिएको कुराकानी पनि छ।
टिभी गाडी बुक गर्न जाँदाखेरि नपाएको भन्ने कुरा पनि छ। तर अहिले अब कतिपयलाई चाहिँ के पनि छ भन्नु होला नि, चार्जिङ स्टेसनहरूको समस्या अहिले नेपालमा चाहिँ अहिले चार्जिङ स्टेसन समस्या कारणले गर्दा सबै ठाउँमा छैन, त्यो कारणले गर्दा इभीमा जान चाहिँ अलिकति टाइम लाग्छ। कि
कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले यातायात व्यवस्था कार्यालय एकान्त कुनामा भएको अनियमिततामा तपाईँले केही परिवर्तन महसुस गर्नुभयो कि गर्नुभएन भनेर सोधेका छौं। प्रतिक्रिया लेख्दै गर्नुहोला, कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढाऊ ट्राफिक अपडेटबाट। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्यत भने सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँ र ट्राफिक प्रहरी महाशाखाको संयुक्त आयोजनामा हिजो 6:30 बजेदेखि 10 बजेसम्म महानगरीय ट्राफिक प्रहरी महाशाखाको सभाकक्षमा प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, जसलाई नश्य कर्म भनिन्छ आयुर्वेदको भाषामा, नश्य कर्मका विषयमा 3 दिने प्रशिक्षण कार्यक्रम शुरू भएको छ। उक्त कार्यक्रमका प्रमुख प्रशिक्षक डाक्टर अञ्जु कार्की लगायत अन्य 5 जना प्रशिक्षकहरूको समूहद्वारा ट्राफिक प्रहरी महाशाखाका सभाकी 25 जना प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई भोलिसम्म नश्य कर्म सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा 143 औं समूहको प्रहरी हवलदार प्रहरी जवान ट्राफिक नियन्त्रण तालिम महानगरीय ट्राफिक प्रहरी महाशाखा रामसा पथमा आइतबार 1 कार्यक्रमका बीच उद्घाटन भएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त तालिमको उद्घाटन गर्नुभएको हो। उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले फौजी संगठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरूको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै व्यक्तित्व विकासमा समेत सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ। ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको परिप्रेक्ष्यमा विशेष खालका समस्याहरूलाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका मानवीय तथा भौतिक स्रोत साधनहरूको उच्चतम प्रयोग गरी सड़क प्रयोगकर्ताहरूलाई सरल र सहज रूपमा सेवा प्रदान गरी ट्राफिक व्यवस्थापन कार्यमा यस तालिमले सहजता ल्याउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। यसैबीच कारवाहीको कुरा गरौं। फागुन 27 गते शुक्रबार यता यात्रुसँग बढ़ी भाड़ा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने 100 ट्याक्सी चालकहरू कारवाहीमा परेका छन्। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। बागमती प्रदेश सरकारले काभ्रे पलाञ्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घरतिछाप गोकुले हुँदै हेटौँडा जोड्ने सड़कका लागि 50 करोड़ छुट्याउने भएको छ। प्रदेश राजधानी हेटौँडा जोडिने उक्त सड़क स्तरोन्नतका लागि मात्रै 2 अर्ब लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ। जिल्लामा अति दुर्गम तथा कर्णालीको उपनाम समेत पाएको डाँडापारी क्षेत्रस्थित उक्त सड़क आयोजना क्रमगत बनाई प्रदेश सरकार तथा संघीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढ़ाउने महाभारत गाउँपालिकाको योजना छ। 64 किलोमिटर लामो उक्त सड़कको पिन्थलीबाट गाउँपालिकाको केन्द्र घरतिछापसम्म अर्को बजेटबाट 67 करोड़ रूपियाँ बजेटबाट स्तरोन्नति भइरहेको सो गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभएको छ। उहाँका अनुसार थप 2 अर्ब 10 करोड़ले मात्रै काभ्रेको क्षेत्रभित्र पर्ने 64 किलोमिटर सड़क पक्की गर्न सकिने अध्ययनले देखाएको छ। स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित हुने सड़कको ट्र्याक मात्रै खोलिएको छ र ट्र्याक मात्रैको कच्ची सड़कमा वर्षाका समय यातायातका साधन नचल्ने भएकाले स्तरोन्नति सहित पक्की गर्न केही वर्षदेखि प्रदेश सरकारसँग बजेट माग गर्दै आएको बताइन्छ। मध्यपुर थिमी नगरपालिकाभित्रको कमेरोटारमा कमेरोटार जग्गा एकीकरण आयोजना शुरू भएको 22 वर्षपछि बल्ल आयोजनाभित्रका 11 मिटरको सड़क कालोपत्र गर्ने कार्य शुरू भएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा 2 वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विक्रम सम्बत 2058-59 शुरू गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो। आयोजनाले पटक पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो। आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढ़ी कटानी गरिदिएको र आयोजना ढिलाइ गरी खर्च बढ़ाएको भन्दै आयोजना छिटो सम्पन्न उपभोक्ताले पटक पटक दबाव दिँदै आए पनि आयोजनाले भने पटक पटक म्याद थप्दै आएको थियो। नगरपालिकामा जनप्रतिनिधि आएपछि नगर प्रमुख मदन सुन्दर श्रेष्ठले आयोजना अलपत्र परेको भन्दै नगरपालिकालाई स्वामित्व दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणमा दबाव दिँदै आउनु भएको थियो। उहाँले भन्नुभएको छ, काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरेका यस्तो जग्गा एकीकरण आयोजना कहिल्यै समयमै सम्पन्न भएको छैन। यहाँ पनि वर्षौंदेखि आयोजनाको म्याद थप गर्दै आएका थियौं र हामी नगरपालिकामा आएपछि 2 वर्ष त यसको स्वामित्व लिने प्रयत्नमै लाग्नु परेको थियो र स्वामित्व लिएपछि यहाँका धेरै काम अगाडि बढ़िसकेको छ। अब विदेशी प्रभावको कुरा गरौं। रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म अमेरिका र युरोपका देशले रूसमाथि कैयौं प्रतिबन्ध लगाएका छन्। यसैको प्रतिक्रिया स्वरूप रूसले पनि 200 भन्दा बढ़ी कार र अटो पार्ट्सको निर्यातमा प्रतिबन्ध लगाएको छ। रूस युक्रेन युद्धले रूसमा मात्र नभई विश्वभरको अटो उद्योगलाई असर गरिरहेको छ। रूसले लगाएको प्रतिबन्धको कारण अटो क्षेत्रमा आवश्यक सेमी कन्डक्टरको संकट बढ़ने अनुमान गर्न सकिन्छ। रूसले कार र अटो पार्ट पूर्जाको निर्यातमा लगाएको प्रतिबन्ध यस वर्षको अन्त्यसम्म कायम रहनेछ। रूसले सवारी साधन, दूरसंचार, औषधि, कृषि, इलेक्ट्रिक उपकरण र काठमा प्रतिबन्ध लगाएको हो। रूस विरूद्ध शत्रुतापूर्ण कार्यवाही गर्ने राज्यहरूमा काठ निर्यातमा पनि निलम्बन गरेको रूसले जानकारी दिएको छ। जीप, फियट, प्युजो जस्ता ब्राण्डको स्वामित्वमा रहेको स्टेलान्टिस पनि बिहिबार यो सूचीमा सामेल भएको छ र विभिन्न कम्पनीले रूसमा कारको आयात र निर्यातमा रोक लगाएको जनाएको छ। स्टेलान्टिसको रूसको कालुगामा एउटा उत्पादन कारखाना छ जुन मित्सुबिसीसँगको साझेदारीमा स्वामित्वमा रहेको छ। यद्यपि हुन्डाईले भने भर्खरै आपूर्ति श्रृंखला अवरोधका कारण रोकिएको उत्पादन पुनः शुरू गर्न खोजिरहेको घोषणा गरेको छ। तर कार र अटो पार्ट्सको निर्यातमा रूसले लगाएको प्रतिबन्ध यथावत रह्यो भने हुन्डाईलाई पनि पुनः सञ्चालनमा ल्याउन गाह्रो हुन सक्ने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेटका साथै सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा निरन्तर बढ़िरहेको पेट्रोलियम पदार्थको मूल्य, सरकारले जारी गरेको युरो 6 मापदण्ड अनि अझै उचित बजार नपाएका सेकेण्ड ह्याण्ड गाड़ी तथा मोटरसाइकल लगायत विषयमा नेपाल अटो रिकन्डिसन व्यवसायी संघका अध्यक्ष रमेश कोइरालासँग गरिएको कुराकानीको साथमा आउनेछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
पिर परेर हुन सम्भव छ जानीलाई नजाऊ भन्न नसकिने रछ, बस्नीलाई पिर परेर हुन सम्भव छ जानीलाई नजाऊ भन्न नसकिने रछ। तिम्रो मायाले मलाई पिर दियो, ओ तिम्रो मायाले मलाई पिर दियो, कमलो मुटु कमलो छाती, ओई कमलो मुटु कमलो छाती, चिर दियो चिर दियो, ओ तिम्रो मायाले मलाई पिर दियो, ओ तिम्रो मायाले मलाई पिर दियो। अय्या अय्या चरा चरा फुल टिपेर दिन्थे तर यो मन खुसी छरा, हुँदा तिमी पर पर छाती चरा चरा फुल टिपेर दिन्थे तर यो मन खुसी छरा। तिम्रो मायाले मलाई पिर दियो, ओ तिम्रो मायाले मलाई पिर दियो, कमल मुटु कमलो छाती, ओय कमलो मुटु कमलो छाती, चिर दियो चिर दियो, ओ तिम्रो मायाले मलाई पिर दियो, ओ तिम्रो मायाले मलाई पिर दियो।
अभाव अभाव टाटा मोटर्स को हर एक कमर्शियल गाड़ी खरीद करना कैश सेल्स विथ एएमसी इंस्टॉलमेंट बेसिस कैश सेल्स कैश बैक एक्सचेंज र ईएमआई में पाउनुस अविश्वसनीय ऑफर यो थमाका चैत 17 गते सम्म मात्र लागू हुने छ विस्तृत जानकारी का लागि 9801100600 मा मिस्ड कल गर्नुहोस्
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुन्न सकिन्छ भर्खरै हामीले एउटा गीत सुनेका थियौं प्रकाश सपूतको शब्द संगीतमा प्रकाश सपूत र सम्झना भण्डारीको स्वर रहेको गीत पीर जसले चाहिँ केही दिन यता व्यापक चर्चा पनि पाइरहेको छ र त्यो चर्चाको विषय जेसुकै भए पनि सिर्जना राम्रो छ र स्रष्टाले गरेका सिर्जनाको हामी सम्मान गर्छौं भन्ने हिसाबले हामीले यो गीतलाई प्रस्तुत गरेका थियौं कार्यक्रममा अबको पालो निरन्तर बढ़िरहेको पेट्रोलियम पदार्थको मूल्य त्यसै गरी सरकारले जारी गरेको युरो सिक्सको मापदण्ड अनि अझै उचित बजार नपाएका सेकेण्ड ह्याण्ड गाड़ी तथा मोटरसाइकल लगायतका विषयमा नेपाल अटो रिकन्डिशन व्यवसायी संघका अध्यक्ष रमेश कोइरालासँग गरिएको कुराकानीको हामीले उहाँलाई सोधेका थियौं लगातार भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई कसरी लिनु भएको छ
यो तपाईँको पेट्रोलियम पदार्थको मूल्य त बढेको हिसाबले गर्दाखेरि तपाईँको जुन अहिले पछिल्लो ट्रेडमा अलिक बढी नै पहिलाको भन्दा त अब तपाईँको यो सवारी साधन रिकन्सन व्यवसायमा पनि अलिकति असर पत्रेको छिल्ले यो चाहिँ के भन्नु होला भने अब पेट्रोल बढेपछि तपाईँको अब 150 पुगेको छ अहिले अब पहिलाको भन्दा धेरै भाउ बढेको कारणले गर्दाखेरि हाम्रो व्यवसायको नि असर चाहिँ असरी पर्छ सर पछिल्लो ग्रेडमा तपाईँको जस्तो इभी गाडीहरूमा अलिकति मान्छेहरूको ध्यान गइरहेको हुन्छ पेट्रोलको कारणले गर्दाखेरि तर तत्काल अब यहाँ अब चार्जिङ स्टेसनहरू नभएको कारणले गर्दा मात्रै हो तर आकर्षण चाहिँ मान्छेको अहिले इभीमा पनि बढेको छ पछिल्लो ग्रेडमा
रिकन्डिसन व्यवसायको क्षेत्रमा भनौँ रिकन्डिसनको बजारमा इलेक्ट्रिक व्हीकलहरू चाहिँ कतिको छ त अहिले
अहिले इलेक्ट्रिक गाडीहरू कम्पनीहरूले दिन नसकेको भन्ने कुनै कुरा आइरहेछ कतिपय अब हामी कहाँ गाडी लिन आउने कस्टमरहरू हुनुहुन्छ होइन उहाँहरूले टिभी गाडी बुक गर्न जाँदाखेरि नपाएको भन्ने कुरा पनि छ तर अहिले अब कतिपयलाई चाहिँ के पनि छ भन्नु होला भने चार्जिङ स्टेसनहरूको समस्या अहिले नेपालमा चाहिँ अहिले चार्जिङ स्टेसन समस्या कारणले गर्दा सबै ठाउँमा छैन त्यो कारणले गर्दा इभीमा जान चाहिँ अलिकति टाइम लाग्छ कि भन्ने कुरा पनि सुनिन्छ तर साँच्चै नै हो नेपालमा तपाईँको चार्जिङ स्टेसनहरूको राम्रो ऊ नभइकन चाहिँ अलिकति चल्न गाह्रै हुन्छ किनभने हामीहरूको अब अलिकति टाढा जान पर्यो भने त कम्तीमा पनि हामीहरूको अब 500-600 किलोमिटर चलाउने जाने मान्छेलाई त जहाँ तुरुन्तै जाने तुरुन्तै फर्किन्छु भन्ने मान्छेहरूलाई त त्यो खालको स्टेसन नभएपछि इभीमा अलिकति समस्या हुन्छ नि चलाउने मान्छेलाई
अब फेरि यो पेट्रोलियम पदार्थको मूल्यकै कुरा गरौँ यो मूल्य वृद्धि हुँदाखेरि जसरी विभिन्न क्षेत्रमा चाहिँ असर पर्ने गर्छ यो रिकन्डिसन व्यवसायको क्षेत्रमा रिकन्डिसनमा आउने जति पनि गाडीहरू छन् गाडी मोटरसाइकलहरू छन् ती गाडी मोटरसाइकलहरूका क्रेताहरूले चाहिँ कस्तो प्रतिक्रिया दिनुहुन्छ
अब यही पाराले हो नि त तपाईँको पेट्रोल हालेर चल्नलाई अलिकति गाह्रै हुन्छ होला हो जस्तो छ भन्नुहुन्छ उहाँहरूको प्रतिक्रिया चाहिँ तपाईँको के छ भन्नु होला भने अब यो पेट्रोलियम पदार्थ यही तरिकाको मूल्य बढ्दै जाने हो नि हामीहरूले त गाडी मोटरसाइकल चल्न गाह्रो हुन्छ होला जस्तो छ भन्ने प्रतिक्रिया आइरहेको छ
जस्तो यहाँहरूले जुन त्यो मूल्य निर्धारण गर्नुहुन्छ रिकन्डिसनमा गाडीहरूको मूल्य निर्धारण गर्नुहुन्छ ती निर्धारण गरिएको मूल्यमा केही तलमाथि गरौँ त भन्नुहुन्न नि
मूल्य निर्धारण गरेकोमा त यस्तो उहाँहरूले अब हामीहरूले राखेको रेटहरूमा त अब डिस्काउन्टहरू मागेको त छँदैछ त्यो त भइहाल्छ अब मूल्य जति राखेको छ त्यो अनुसारको त उहाँहरूले अब मागिसकेसम्म तपाईँको हामीहरूले राखेको रेटमा कम गर्न खोज्नुहुन्छ अब त्यसमा त हामीहरूले अहिले पछिल्लो पिरियडमा तर तपाईँको मूल्य हामीहरूले अलिकति डिस्काउन्ट दियो भने नि अहिले जुन अहिले पेट्रोलियम पदार्थको मूल्य बढेको कारणले पनि होला अनि अहिले के अरे ब्याङ्किङ कारोबार तरलताको अभावले पनि होला यी चिजले गर्दा पहिलाको भन्दा हामीहरूको तपाईँको बिक्री वितरणमा एकदम कम आइरहेको छ
अब बजारको कुरा गरौँ, सेकेन्ड ह्यान्ड गाडीहरू जति पनि छन् रिकन्डिसनबाट बिक्री वितरण हुने विभिन्न रिकन्डिसनमा चाहिँ नि राखिएका गाडी मोटरसाइकलहरू जति पनि छन् तिनले अहिले उचित बजार पनि पाएनन्। सडकको अभाव, त्यस पछाडि महँगी लगायतका कारणले गर्दाखेरि उचित बजार पनि पाएनन् र कसैको ध्यानाकर्षण नभएको कारणले गर्दाखेरि विभिन्न सेवा सुविधाहरू चाहिँ हामी आफैले पनि तय गरेर दिँदैछौँ भनिन्छ नि, यतातिरको चाहिँ कतिको यहाँले चाहिँ कतिको ध्यान तान्नु भएको छ?
यो रोडको कारण हजुरले भनेको ठिक हो, रोडको कारणले गर्दाखेरि पनि अब अहिले तपाईँको रोड चाहिँ बढेको छैन, गाडीहरूको चापहरू चाहिँ बढिरहेको छ। अहिले पछिल्लो पिरियडमा हेर्न सकिन्छ तपाईँको एउटा अब काहीँ तपाईँको ढलको काम गरिरहेको छ भनेदेखि त्यो ढलको काम सकिसकेको हुन्छ, अनि पछि अलि त्यसको काम सकेर त्यो बाटो बनेको हुन्छ, पछि फेरि बत्ती ल्याएर तपाईँको अन्डरग्राउन्ड गर्ने खन्ने काम गर्छ। हामीहरूको नेपालमा चाहिँ एउटा यो खालको चाहिँ सुविधा भयो भने कि कुनै रोड बन्यो भने त्यसलाई कम्प्लिट गर्नु, त्यहाँ ढल हाल्नुपर्छ, बिजुलीको तारहरू हाल्नुपर्छ, होइन त्यसमा जुन जुन चिज चाहिने जस्तो चाहिने चिजहरू सबै त्यसलाई कम्प्लिट गरेर चाहिँ त्यो रोड भत्काउने बनाउने काम गरे हुन्थ्यो। तर कस्तो हुन्छ हामीहरूको त एकचोटि ढलको काम भयो, एकचोटि बत्तीको काम भयो, एकचोटि खानेपानीको काम हुन्छ चिजमा हुन्छ। त्यो कारणले गर्दाखेरि बाटोहरू बनाएकै ठाउँमा राम्रो बाटाहरू पनि तपाईँको पछिल्लो पिरियडमा यो बिग्रिने भत्किने यो कारणले गर्दाखेरि पनि गाडीहरूको तपाईँको अलिकति जाम हुने, गाडीको रोड ठुलो नभएको कारणले गर्दा ती त्यही तपाईँको भत्काएको कारणले गर्दाखेरि गाडी लिएर जानलाई गाह्रो हुने यो अवस्थाहरू छन्।
अब यसलाई व्यवस्थित गर्नको लागि सरकारवाला निकायले त ध्यान लगाएकै होला। अब यहाँहरूको जुन गाडी मोटरसाइकलहरू जुन रिकन्डिसनमा राख्नुहुन्छ, ती गाडी मोटरसाइकलहरू पछिल्लो समयको दुई दुई वर्षको चाहिँ नि यो कोरोना महामारीको कारण भएको अस्थिरता र भनौँ न तरलताको अभाव, यी विभिन्न कारणले गर्दाखेरि रिकन्डिसनलाई अलिकति चर्को असर परेको छ भनिन्छ, जसले गर्दा थप कस्ता सुविधाहरू चाहिँ यहाँहरूले तयारी गर्नुभएको छ ताकि यी सेकेन्ड ह्यान्ड गाडी मोटरसाइकलहरूलाई पनि राम्रो स्थान प्राप्त होस्?
हामीहरूले तपाईँको यी गाडीहरूको अब पुराना तथा रिकन्ने सवारी साधनहरूको मूल्याङ्कनमा पनि अब सम्बन्ध कायम गरिरहेका छौँ, होइन सबै व्यवसाय विश्वस्त प्रतिस्पर्धा अब कायम गर्नु पनि छ। रिकन्डिसन साधनहरूको उपभोक्ताहरूको सन्तुष्टिलाई प्राथमिकतामा हामीले राखिरहेको छौँ। अब कतिपय कस्तो छ भन्नु होला नि प्राविधिक समस्याहरू पनि छन्, अब व्यवसायहरूले कारोबारको दौडाउन भोग्नु परेका ब्याङ्क तथा वित्तीय संस्थाहरूको पनि एकदम समस्याहरू आइरहेको छ। अब अहिले तपाईँको अब तरलताको अभावले गर्दाखेरि के होला, कतिपय गाडीहरू अब नयाँ गाडीहरू दिएको सुनिन्छ, नयाँ गाडीहरू सोरुमले पास गरेर त्यो लेटर दिएर गए पनि ब्याङ्कले पैसा हाल्न नसकिनेको अवस्था छ, दिनुभएको छैन त्यो बिक्री पश्चात हामीहरूले बिक्री गरिसकेका गाडी रिकभरीमा देखेका समस्याहरू पनि हाम्रो धेरै छ। यो पछिल्लो पिरियडमा पहिलाको भन्दा धेरै फरक भएको छ, अनि आयकर तथा मूल्य अभिवृद्धिकरणमा पनि रिकन्डिसन व्यवसायहरूको लागि आएका समस्याहरू हामीहरूले हल गर्नुपर्ने छ। विद्यमान ऐनमा नियममा रिकन्डिसन व्यवसायहरूमाथि रहेको असमानता व्यवसायहरूको संशोधन गर्नुपर्ने पनि छ। अब यो तपाईँको बिमा भुक्तानीदेखि लिएर हरेक कुराहरूको समस्याहरू पनि आइरहेको छन्। त्यो कारणले गर्दाखेरि तपाईँको हामीहरूको समस्या धेरै आएको छन्, हामीले तपाईँको धेरै काम गर्नुपर्ने छ। तर यी कामहरू मध्ये पनि तपाईँको केही चिजहरू चाहिँ यस्ता छन् कि तपाईँको सरकारहरूले अब सरकार यो अब परिवर्तन अब बेला बेलामा भइरहने कारणले गर्दा हो कि नेपालमा जति काम गर्नुपर्ने हो सरकारहरूले त्यो खालको तपाईँको काम गरिएको देखिँदैन। जस्तो हजुरलाई अहिले भने मैले अब यो रोडदेखि लिएर हरेक कुराहरू तपाईँको बनाउने बाटोघाटोहरू सबै समस्याको एकैचोटि समाधान गरिदिने हो भनेदेखि तपाईँको त्यो ठाउँमा त फेरि दोहोऱ्याएर खर्च गर्नु पऱ्यो नै। हामीहरूको गाडीमा तपाईँको हेर्नुहोस् विदेशमा तपाईँको गाडी चलाउँदाखेरि 1-2 लाख किलोमिटर चलाउँदाखेरि गाडीमा समस्या खासै आउँदैन। हामीहरूको यहाँ बाटोको कारणले गर्दाखेरि तपाईँको गाडीको 5-7 हजार किलोमिटर चलाउँदाखेरि पनि 2-4 हजार तपाईँको त्यो चलाउँदाखेरि पनि तपाईँको हामीहरूले 2-3 हजार किलोमिटरमा सर्भिसिङ गरे पनि ती गाडीहरूमा समस्या आइरहेको हुन्छ बाटोको कारणले गर्दा. अब तपाईँको ती चिजहरू चाहिँ एकदमै अब जुन दिनुपर्ने ध्यान दिनुपर्ने सरकारवालाले यहाँ दियो भनेदेखि राम्रो हुन्थ्यो कि.
यहाँहरू आफैले चाहिँ थप सुविधाहरू कस्तो जोड्नु भएको छ ताकि ती रिकन्डिसनबाट गाडी मोटरसाइकल लिन चाहनेहरूले खुसी खुसी लिएर जाउन्?
हामीहरूले त यस्तो छ, हामीहरूले ती गाडीहरू हामी गाडी किनिसकेपछि ती जति सबै हामीको सोरुममा आएका गाडीहरूलाई हामीले चेक जाँच गर्नेदेखि लिएर सर्भिस सेन्टरमा लगेर त्यसलाई बनाउने होइन के समस्या छन् ती सबैको समाधान गरेर हामीहरूले
दिएकताहरू
हामीले त्यो सबै कुरो गरिसकेपछि बेला बेलामा हामीहरूले उहाँहरूलाई सर्भिसिङ बेलामा यो गर्नुहोस् भनेर हामीले दिइरहेको हुन्छौँ. तर पनि कस्तो हुन्छ भन्नु होला नि, त्यसो गर्दा गर्दै पनि जस्तो यो बाटोको कारण बाटोघाटोको कारणले गर्दाखेरि यी समस्याहरू आइरहेछन् कि, तपाईँको बनाउनु पर्ने बिग्रिरहनु पर्ने यस्ता कुराहरू आइरहेछन्. तर कस्तो हुन्छ भने हामीले पछिल्लो पिरियडमा यो तपाईँको जस्तो भन्नु कोभिडको कारणले गर्दाखेरि 2 वर्ष जति गाडी नै चले थियो नि, त्यो बेलामा खासै धेरै समस्या आएको थिएन. तर अहिले पछिल्लो पिरियडमा तपाईँको यी कुराहरू आइरहेको.
अब सरसर्ती हेर्दाखेरि हामीले रिकन्डिसनमा भन्ने बित्तिकै केही समय गुडेका केही भनौँ न केही किलोमिटर चाहिँ नापिएका गाडीहरू पाइन्छ, गाडी मोटरसाइकलहरू त्यहाँ पाइन्छ भनेर भनिन्छ. तर पछिल्लो अवस्थामा जसले नयाँ गाडी एकदम फ्रेस गाडी भनौँ न सोरुमबाट निकालेको गाडीहरू पनि आफूले धान्न नसकेका कारण रिकन्डिसनमा बुझाएका रेकर्डहरू पनि भेटिन्छन् नि, ती गाडीको तुलनामा यहाँहरूले जुन मूल्य समायोजन गर्दाखेरि पुराना गाडी र नयाँ गाडीलाई कसरी सन्तुलनमा ल्याउनुहुन्छ?
यसो छ, हजुरले भनेको ठिक हो. अहिले पछिल्लो पिरियडमा तपाईँको ब्याङ्कहरूमा तपाईँको किस्ता तिर्न नसक्नु कारणले गर्दा पनि गाडी बिक्रीमा अलि पहिलाको भन्दा अलिकति आएको अवस्था छ. जस्तो अहिले हालसालै म कहाँ 2-3 केस आएको छ, म आफैले उठाएको छु. अब त्यसमा चाहिँ हामीहरूले एउटा राखेका छौँ, अब गाडीको अवस्था हेरेर मोडल हेरेर 80% चाहिँ हामी कम गरेर कारोबार गर्ने भनेर त्यो हामीले राखेका छौँ.
अब वातावरण संरक्षणको कुरा गरौँ, वातावरणलाई शुद्धिकरण गराउनको लागि पुराना मोडलका गाडीहरू चाहिँ बन्द गराउने र अब चाहिँ BS4 भन्दा माथिका र BS6लाई अनिवार्य गराउने भनेर जुन मापदण्ड तय गरिएको छ, यसमा चाहिँ जाँदाखेरि पुराना गाडीहरूलाई कतिको सहज होला भनौँ न, सेकेन्ड ह्यान्ड गाडीहरू जो चाहिँ रिकन्डिसनबाट लिने गरिन्छ?
तत्काल त यो अलि प्राविधिक रूपमा सकस नै हुनसक्छ होइन, यो तत्काल नहोला, तर यो गर्न पर्ने त हो. तर तत्काललाई चिजहरू गर्न अलिकति गाह्रो नै होला, अब केही समय लाग्छ यसको लागि चाहिँ, हजुरले भने जस्तो यो गर्नलाई टाइम लाग्छ.
समग्रमा अहिले रिकन्डिसन व्यवसायीहरूलाई जुन समस्या देखिएको छ, जति पनि गाडीहरू त्यहाँ थन्किएका छन् भनौँ, बाहिर निस्कन पाएका छैनन्, त्यहाँबाट बिक्री वितरण हुनको लागि केही समय कुर्नै पर्ने पनि अवस्था देखिएको छ, यी सबैलाई समाधानतर्फ लैजानको लागि यहाँहरूलाई कति समय लाग्ला?
यो पहिला चाहिँ ब्याङ्किङ कारोबार गर्दा यो ब्याङ्कहरूले जब यो लोन प्रायः राम्रोसँग गर्छ त्यो कारणले सहज होला भन्ने जस्तो लाग्छ, जस्तै नयाँ गाडीलाई. एउटा अर्को चाहिँ हामीले हाम्रो सेकेन्ड ह्यान्ड गाडीको चाहिँ जस्तो यस्तो तरलताको अभावको बेलामा पनि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोतासँग हामीहरूको एउटा सम्झौता भएको थियो. उल्लास फिनान्स सरले चाहिँ हामीहरूलाई हामी व्यवसायीहरूलाई चाहिँ बोलाएर अहिलेसम्म सेकेन्ड ह्यान्ड गाडीलाई पनि लोन लगानी गर्नुपर्छ है भनेर चाहिँ कसैले पनि ध्यान दिनुभएको थिएन, कुनै पनि सङ्घ संस्थाहरूले होइन, ब्याङ्किङ सेक्टरबाट हामीलाई त्यो सपोर्ट भएको थिएन. हामीले त्यो चाहिँ 50-60% चाहिँ भ्यालुएसनको सेकेन्ड ह्यान्ड गाडीहरूलाई चाहिँ तपाईँहरूलाई हामीले लोन लगानी गर्छौँ यो अवस्था सरलताको अभावको कारण भएको बेलामा पनि भनेर हामीलाई उहाँले चाहिँ यो एउटा सेकेन्ड ह्यान्ड गाडीलाई चाहिँ लोन लगानी गर्ने भनेर जुन एउटा हाम्रो सम्झौता गर्नुभएको छ, यसमा चाहिँ हामी साह्रै खुसी छौँ.
अब अन्त्यमा जति पनि समस्याहरू छन् ती समस्याहरू त समाधान उन्मुख नै होलान्, यो भनौँ न हामी पछिल्लो समय प्रविधिगत रूपमा चाहिँ नि अगाडि कुरा गर्दै जाँदाखेरि धेरै ठाउँमा विद्युतीय गाडी अनि पुराना गाडीलाई विद्युतीय गाडीमा चाहिँ नि रूपान्तरण गर्ने भन्ने खालका कुराहरू पनि उठिराखेका छन्। यी पुराना गाडीहरूलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न र विद्युतीय गाडीको रूपमा बाहिर ल्याउन कतिको सम्भव छ, कति समय लाग्ला?
यो पुराना गाडीलाई विद्युतीय गाडीमा ल्याउन त अलि सम्भावना कमै होला, किनभने खर्च बढीले धान्न नसक्ला। यो अर्को गाडीहरू चाहिँ तपाईँको परिवर्तन गराउनको लागि चाहिँ तपाईँको त्यो खर्चले धान्न नसक्ने भएको कारणले गर्दाखेरि यो पुराना गाडीलाई चाहिँ धान्न असम्भव होला। तर पछि यो टाइम चाहिँ नेपालमा चाहिँ तपाईँको मेरो विचारमा कम्ती पनि 4-5 वर्ष चाहिँ लाग्छ जस्तो लाग्छ।
हस्, यहाँको यो साथ समय अनि यो संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हजुरलाई पनि यो मौका दिनुभयो मलाई, त्यसलाई धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल अटो रिकन्डिसन व्यवसाय संघका अध्यक्ष रमेश कोइराला। निरन्तर बढ़िरहेको पेट्रोलियम पदार्थको मूल्य, सरकारले जारी गरेको युरो 6 मापदण्ड, अझै उचित बजार नपाएका सेकेण्ड ह्याण्ड गाड़ी तथा मोटरसाइकल लगायत विषयमा हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो। हामीले उहाँलाई सोधेका थियौं लगातार भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई कसरी लिनुभएको छ। अब केही बेरमा उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अंकमा सोधिएको प्रश्नमा आएका तपाईँका प्रतिक्रिया लिएर आउनेछु। कार्यक्रम सड़क र सवारीको अघिल्लो अंकमा हामीले तपाईँलाई सोधेका थियौं नेपालका सबै सड़कमा साइकलका लागि छुट्टै लेनको व्यवस्था देखिन्न, भएका साइकल लेनको पनि सदुपयोग किन नभएको होला।
टाटा मोटर्स को हर एक कमर्शियल गाड़ी खरीद करना कैश सेल्स, कैश सेल्स विथ AMC, इंस्टॉलमेंट बेसिस कैश सेल्स, कैश बैक, एक्सचेंज र EMI में पाउनुस अविश्वसनीय ऑफर। यो धमाका चैत 17 गते सम्म मात्र लागू होने। विस्तृत जानकारी का लगी 98011-076-00 में मिस्ड कल गर्नुहोस्।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी। हामीलाई काठमाडौँमा 90 MHz उज्यालो online.com का साथै उज्यालो एपबाट पनि सुन्न सकिन्छ। अब भने फेसबुकमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेट्ने समय भयो। उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अंकमा हामीले तपाईँलाई सोधेका थियौं नेपालका सबै सड़कमा साइकलका लागि छुट्टै लेनको व्यवस्था देखिन्न, भएका साइकल लेनको पनि सदुपयोग किन नभएको होला। यसमा आएका केही प्रतिक्रियाहरू यस्ता रहेका छन्। रमेश निरोलाजी लेख्नुहुन्छ, पहिलो कुरा त नेपालमा दूरदर्शिता छैन, बनाइएका सड़कमा थोरै ठाउँमा मात्र साइकल लेन छन्, त्यो पनि बाटोमै पसल राख्छन्, न त यात्रुलाई चासो छ न त नीति नियम बनाउनेलाई चासो छ। अस्त व्यस्त अनि गन्जगोल अवस्थामा नै हरेक मानिसको जीवन चलेको पाइन्छ। ट्राफिक नियमको सबैले पालना गर्नुपर्ने हो तर यस्तो देखिँदैन। नयाँ बाटोहरू बनाउँदा पैदल यात्री र साइकल लेनको व्यवस्था गरेरै बनाए चाहिँ राम्रो हुन्थ्यो भन्नुभएको छ। त्यसै गरी UAEबाट युवराज मिश्र लेख्नुहुन्छ, ठाउँ ठाउँमा सीसी क्यामेरा जडान गरिनुपर्छ, ट्राफिक नियम पालना नगर्ने साइकल यात्रीलाई कड़ा जरिवाना तिराउनुपर्छ भन्नुभएको छ। त्यसै गरी शुभम भट्टराई लेख्नुहुन्छ, मान्छे हिँड्ने पेटी छैन, साइकललाई चाहियो अब भन्नुभएको छ। सरोज कार्की लेख्नुहुन्छ, हामी कतिपयलाई साइकल लेन नै थाहा छैन, साइकल लेन नै हुन्छ र जस्तो लाग्छ भन्नुभएको छ। श्याम धामी लेख्नुहुन्छ, हामी नियमको पालना गर्ने नेपाली जो पर्यौं, हामी त नगर भनेको काम पो गर्ने हो त, घर भनेको त मरिजाउँ गर्ने नै होइन भनेर व्यङ्ग्य गर्नुभएको छ। त्यसै गरी मिलन बोहरा लेख्नुहुन्छ, सबै ठाउँमा उपयुक्त हुँदैन साइकल लेन, नेपालमा त राम्रोसँग सड़क लेन त पुगेको छैन, साइकल लेनको कुरा कहाँबाट गर्नु भन्नुभएको छ। प्रेम नारायण भट्टराई लेख्नुहुन्छ, मुख्य सड़क नै अस्तव्यस्त छ, नेपालमा साइकल लेन बनाउनु र चन्द्रमामा घर बनाउनु भन्नु उस्तै हो जस्तो लाग्छ भनेर व्यङ्ग्य गर्नुभएको छ। त्यसै गरी यमु गैरे लेख्नुहुन्छ, अरू केही भन्दिनँ, यो नारायणघाटदेखि बुटवलसम्मको सड़क छिटो बनाउनु पर्यो, धुलोले मरिन्छ जस्तो भएको छ भन्नुभएको छ। त्यस्तै गरी नरेन्द्र खत्री लेख्नुहुन्छ, नेपालमा सबै धनी भइसके को हिँड्छ साइकलमा, साइकलमा हिँड्नेलाई त हामीले कहाँ मूल्याङ्कन गर्छौं र गाडीमा भीआईपी गाडीमा अझै भीआईपी गाडीमा हिँड्नेलाई हिँड्नेले साइकलमा हिँड्नेलाई अत्यन्तै कमजोर सम्झन्छन्। सबैभन्दा ठूलो कुरा त घमण्डको कारण हो जस्तो पनि लाग्छ भन्नुभएको छ। यो मान्छेको स्वभावको कुरा हो, सबैको स्वभाव त्यस्तो नहुन पनि सक्छ नरेन्द्रजी। र राजन पोखरेल लेख्नुहुन्छ, साइकल लेन त पार्किङ लेन भइसक्यो भन्नुभएको छ। गोविन्द नेउपानी लेख्नुहुन्छ, नेपालमा कुन चाहिँ कुरा सही किसिमको प्रणालीबाट सञ्चालित छ र कोही कसैले देख्नु भएको छ र सही ढंग र वैज्ञानिक तरिकाले आम नागरिकहरूको सुविधा आम नागरिकहरूले सुविधा प्राप्त गर्ने किसिमले चलेको क्षेत्र नेपाल भनेको सधैँभरि धमिराहरूले नेतृत्व गरेको देश भएकोले धमिराहरूले सिंगो मुलुक अनि आम नागरिकलाई लुटेर खोक्रो पार्ने मात्रै काम गर्ने देश हो। त्यसैले यहाँको सम्पूर्ण क्षेत्रलाई लथालिङ्ग भताभङ्ग र भद्रगोल बनाएर लुट्नेहरूको मात्रै रचाई चल्छ भन्नुभएको छ। उहाँले अलिकति राजनीतिक दृष्टिकोण राख्नु भएको छ। गोपी कृष्ण सिग्देल लेख्नुहुन्छ, साइकल लेन हुने ठाउँमा साइकल यात्रीलाई पनि ट्राफिक नियम लगाएर लेनको दुरूपयोग गरे जरिवाना लिँदा लेनको सदुपयोग साथै दुर्घटना अलिक कम हुने थियो कि भन्नुभएको छ। सुशीला सिलवाल लेख्नुहुन्छ, भएका साइकल लेनको सदुपयोग किन नभएको होला भनेर त भन्नुभयो, तर कता कता छन् खै साइकलका लेनहरू भएका सड़कहरू भन्नुभएको छ। त्यसै गरी सिरी लवजु लेख्नुहुन्छ, मलाई लाग्छ अफिस स्कूल कलेज टाइमलाई अघि पछि मिलाएर जाम हुन दिनुपर्छ अनि सड़क खाली भएमा दुर्घटना कम हुने तथा साइकल लेन मिच्ने कोही पनि हुन्न र सदुपयोगमा आउनेछ भनेर भन्नुभएको छ। त्यसै गरी डीकेएस यञ्जन लेख्नुहुन्छ, पेट्रोलको दाम अझै बढ्नुपर्छ, पेट्रोलको दाम अझै बढ्नुपर्छ अनि कुरो बल्ल ठिक ठाउँमा आउँछ नि भन्नुभएको छ। यस्ता थुप्रै प्रतिक्रियाहरू आएका छन् जसले चाहिँ नि सड़कमा भएको अस्तव्यस्तता र अव्यवस्थित सड़कको चाहिँ धेरैले चाहिँ नि गुनासो गर्नुभएको छ त्यो सड़कको बारेमा। अब यी सबै कुरालाई व्यवस्थित हुन कति समय लाग्ला त्यो त नियमनकारी निकायले सम्बन्धित निकायले चाहिँ नि यथाशीघ्र ध्यान दिएको खण्डमा चाँडै नै सहज होला भन्ने हामी कामना गर्छौं। भर्खरै मैले अघिल्लो अङ्कमा कार्यक्रमको अघिल्लो अङ्कमा सोधिएको प्रश्न, नेपालका सबै सड़कमा साइकलका लागि छुट्टै लेनको व्यवस्था देखिन्न, भएका साइकल लेनको पनि सदुपयोग किन नभएको होला भन्ने जुन प्रश्न थियो त्यसमा आएको तपाईँको प्रतिक्रिया समेटे। अब आजको प्रश्न, यातायात व्यवस्था कार्यालय एकान्त कुनामा भएको अनियमिततामा तपाईँले केही परिवर्तन महसुस गर्नुभयो कि गर्नुभएन? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्नुहोला। हामी कार्यक्रम सड़क र सवारीको अर्को अङ्कमा प्रसारण गर्नेछौं। कार्यक्रममा अब भने पालो सवारी साहित्यको।
सवारी साहित्य।
यस खण्डमा हामी कुनै पनि गाडीमा भएका लेख रचना तपाईँलाई सुनाउँछौ। आज यहाँ मसँग पिउने पानीको जार बोक्ने बा पाँच ख 1759 नम्बरको पिकअपको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, सम्बन्ध तिम्रो मेरो अनौठो कहानी भनेर छुट्टै लेखिएको थियो। त्यसै गरी फूल सम्झे फूल हुन्छ काँडा सम्झे काँडा, फूल सम्झे फूल हुन्छ काँडा सम्झे काँडा, आफ्नो सम्झे नजिक हुन्छ पराई सम्झे टाढा भनेर लेखिएको थियो। तपाईँले पनि यस्तै कुनै गाडीको पछाडि लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाडीको नम्बर पनि नछुटाउनुहोला। हामी कार्यक्रम सड़क र सवारीमा तपाईँको नामसहित प्रसारण गर्नेछौं। र अब यिनै सामग्री सँगसँगै हामी टाटा मोटर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं। आजलाई कार्यक्रम सुनेर साथ दिने हुने तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी सरोज थापासँगै मनोज केसी विदा हुन्छौं। अब हाम्रो भेट आउने शुक्रबार कार्यक्रम सड़क र सवारीको अर्को अङ्कमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। कोरोना महामारीबाट बच्नको लागि भने नियमित सरसफाई सामाजिक दूरीमा अझै पनि ध्यान दिनुहोला। सेनिटाइजर र मास्कको उचित प्रयोग गर्नुहोला। नमस्कार, शुभ दिन।
हेर्दै ब्ल्याक एन्ड व्हाइट देख्छौ त, बोल्नलाई निकै साई त खुसौ र लोभी आँखामा कसरी सम्हालु, कुर्तै लाउँदा नि टाइट देख्छौ त, सोधु कि म नसोधु कि मनको व्यथा, बसेर सुनौ तिम्रो सबै कथा, औ बसम थकै मरौ कदमको छायामा, औ बसम थकै मरौ कदमको छायामा, ए मौरी भुल्यो रसैमा म भुले माया जानेमा, ए मौरी भुल्यो सँगसँगै काट्ने होइन र गम पनि जिन्दगीको यो सुनेर हर सुनी तिमी सँगै बाँच्न पाए हुन्थ्यो सँगसँगै काट्ने होइन र गम पनि जिन्दगीको यो चुनेर हर चुनी तिमी सँगै बाँच्न पाए हुन्थ्यो हतारै मालाको माया टिक्दैन बहकिन मन उस्तै हुँदैन के सैनोले अब तिमीलाई बोलाऊ लुङ्गा भन्छु म त लाज नमान्नु भनु कि म नभनु कि म मनको बेथा बस सुनौला मेरो सबै कथा